यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरलाई सम्बोधन। अति कम विकसित मुलुकलाई दिगो विकास लक्ष्य प्राप्त गर्न वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई। मानिसका ज्ञान र अनुभव संरक्षणमा साहित्य र संस्कृतिको अहम भूमिका रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई 5 दिन थुनामा राख्न कास्की जिल्ला अदालतको अनुमति। र इजरायली आक्रमणमा परि लेबननमा कम्तीमा 492 जनाको मृत्यु, 1000 बढ़ी घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल ग्रास्त उत्पादन जीडीपीको 40% खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभा अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरको सह अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरूले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले COVID-19 दीर्घकालीन प्रभाव, बढ़दो द्वन्द र जलवायु परिवर्तन लगायतका संकटले दिगो विकासतर्फको प्रगतिलाई गम्भीर रूपमा असर पारेको उल्लेख गर्नुभयो। यसले विश्वमा गरीबी, भोकमरी र असमानता बढ़ाइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले विकासोन्मुख राष्ट्र, अल्पविकसित देश, साना टापु जस्ता विशेष अवस्थाका देशले विकसित देशको तुलनामा बढ़ी जोखिम भोग्नु परेको उल्लेख गर्नुहुँदै अहिले प्राप्त नतिजा निराशाजनक रहेको उल्लेख गर्नुभयो। असमान व्यापार प्रणाली, बाह्य ऋणको उच्च ब्याजदर र बढ़दो सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीको भारले विकासशील देशहरूको वित्तीय स्थायित्व र आर्थिक क्षेत्रलाई संकुचन गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। दशकौं अघि तयार पारिएको विश्व वित्तीय प्रणालीले गरीबी, जलवायु परिवर्तन र असमानता जस्ता वर्तमानमा देखिएका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वको वर्तमान आर्थिक प्रणालीले पछि परेका देशहरूको बढ़दो आवश्यकताहरू र विशेष चुनौतीको सामना गर्न कठिनाई भइरहेको जानकारी दिनुभयो। उहाँले विकास साझेदारहरूलाई विकासशील देशका लागि कुल राष्ट्रिय आमदानी जीएनआईको 0.7% र अति कम विकसित मुलुकहरूका लागि 0.2% रकम विकास सहायता परिचालनमा खर्च गर्ने प्रतिबद्धता पूरा गर्नका लागि आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई समावेशी, पारदर्शी र जवाबदेही बनाउन उनीहरूको संरचनामा सुधार आवश्यक रहेकोमा जोड़ दिनुभयो। कम आय भएका देशहरूलाई भरपर्दो डिजिटल कनेक्टिभिटीमा पहुँच, बलियो डिजिटल पूर्वाधार, कनेक्टिभिटी लागत घटाउने र विश्वव्यापी डिजिटल सञ्जालमा पहुँच प्रदान गर्न जोड़ दिनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसँग लड्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराउनुहुँदै जलवायु अनुकूलन र न्यूनीकरण कोषहरू बढ़ाउन विश्व समुदायलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्य दूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मंच लगायतका नेपाली समुदायका विभिन्न संगठनहरूले त्यस क्षेत्रमा महावाणिज्य दूतावास खोल्न आग्रह गर्नुभएपछि प्रधानमन्त्रीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउनुहुँदै नेपाल सरकारले त्यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री ओलीले नेपालीहरू जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड़ दिनुहुँदै गैर आवासीय नेपाली संघभित्र विवाद भइरहने स्थिति अब अन्त्य हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्नुभयो। राजनैतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निष्क्रिय पारेर गर्न सकिने सुझाव उहाँले दिनुभयो। उहाँले संविधान संशोधनको विषयमा दलहरूबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले दलहरूबीच व्यापक छलफल गरी त्यसतर्फ अघि बढ़िने उल्लेख गर्नुभयो। नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह यसै गरी क्यानाडामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूले यसअघि दिएको बताउनुहुँदै उहाँले नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्ने विषयमा पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधनको मुद्दामा गम्भीर नभएको आरोप लगाउनु भएको छ। संविधान निगरानी समूह र इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चको संयुक्त आयोजनामा हिजो काठमाडौँमा आयोजित संविधान कार्यान्वयन अपेक्षा र वास्तविकता विषयक अन्तर्क्रियामा उहाँले जनताको अधिकार सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा नेपाली कांग्रेस र नेकपा एमाले सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा साहित्य र संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 67 वार्षिक उत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले भाषा साहित्य संस्कृति दर्शन मानव जीवनका लागि अपरिहार्य भएको बताउनुभयो। मानिसका ज्ञान अनुभव अनुभूति विचारलाई संरक्षण र सम्प्रेषणमा साहित्यको अहम भूमिका रहने राष्ट्रपतिले उल्लेख गर्नुभयो। नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्सवमा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ बढ़ी सहभागितामूलक बनाइएको र त्यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढ़ोत्तरी भएको थाहा पाएपछि आफूलाई खुशी लागेको राष्ट्रपति पौडेलले बताउनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले साहित्य मार्फत समाजलाई विशिष्ट रूपमा देखाउन सकिने बताउनुभयो। उहाँले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रूपमा स्थापित भएको बताउनुभयो। प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवले समावेशी नेपालको प्रतिनिधित्व गर्ने गरेकाले त्यसलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो। कविता महोत्सवमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले हिजै नेपाली भाषा साहित्यको विकासमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनु भएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 105 जन्म जयन्तीका अवसरमा मर्स्याङदी बाङ्मय प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमै आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कला भाषा साहित्य र संस्कृति सभ्य एवं सुसंस्कृत समाजको परिचायक भएको धारणा राख्नुभयो। राष्ट्रपति पौडेलले सो समारोहमा यस वर्षको राष्ट्रकवि माधव प्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्नुभयो। पुरस्कारको राशि 1,00,000 रूपियाँ सहित सम्मान पत्र रहेको छ। सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच छलफल शुरू भइसकेको जानकारी दिनुभएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले संशोधन कसरी गर्ने प्रक्रिया के हुने कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच वृहत्तर समझदारीको आवश्यकता रहेको औंल्याउनुभयो। उहाँले संघीयता कानूनका लागि कानून अपर्याप्त रहेको भन्नुहुँदै कानून निर्माणका सन्दर्भमा पछिल्लो समयमा प्रगति भइरहेको बताउनुभयो। सभामुख घिमिरेले निजामती सेवा ऐन प्रहरी संगठन सञ्चालन सम्बन्धी ऐन शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यान्वयनमा देखिएका कतिपय समस्या समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका 3 कम्पनी र 4 व्यक्तिलाई सजाय निर्धारण गरेको छ। अदालतका अध्यक्ष टेकनारायण कुंवर सदस्यद्वय तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका 3 कम्पनी र 4 व्यक्तिलाई सजाय निर्धारण गरेको हो। अदालतले गत भदौ 25 गते खानेपानी आयोजनाको भ्रष्टाचारको प्रकरणमा पूर्व सचिव गजेन्द्र कुमार ठाकुर सहित 4 दोषी ठहर गरेको थियो। हिजो फैसलाको सजाय निर्धारण गर्दै पूर्व सचिव ठाकुर सहित 4 जनही 8 कैद ठहर गरिएको छ। अदालतले सजाय निर्धारण गर्दा पूर्व सचिव तथा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष रहनुभएका गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कणेललाई जनही 8 1 महिना कैद र 10,01,61,075 रूपियाँ जरिवाना निर्धारण गरेको छ। अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक एवं लेखा उत्तरदायी अधिकारी समेत रहेका रामचन्द्र देवकोटालाई 8 1 महिना कैद 2,95,65,603 रूपियाँ जरिवाना र परामर्शदाता कम्पनी टिसा जेभीका टीम लिडर शिव कुमार शर्मालाई 8 कैद तर ज्येष्ठ नागरिक भएकाले 2 कैद छूट गरी 2,95,65,603 रूपियाँ जरिवाना ठहर गरेको छ। अदालतले दोषी ठहर गरी सजाय निर्धारण गरेकोमा कम्पनीमा ईपीआईआईएसए मतियार ठहर, जरिवाना 6,21,93,596 रूपियाँ गरेको छ। त्यस्तै बीईटीएसलाई मतियार ठहर गर्दै जरिवाना 2,95,65,603 रूपियाँ गरिएको छ भने सीएमसीडी राभेनालाई 26,11,06,91 रूपियाँ जरिवाना गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विक्रम सम्बत 2080 साल फागुन 6 गते विशेष अदालतमा उक्त प्रकरणमा मुद्दा दायर गरेको थियो। मुद्दामा अदालतले डाक्टर संजय शर्मा, भीम प्रसाद उपाध्याय, मुकुन्द प्रसाद पौडेल, रूद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोज विक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदार प्रसाद अर्याललाई भने सफाई दिएको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापा नेतृत्वको टोलीले भक्तपुर नगरपालिका एक सल्लाघारी स्थित नेपाल ट्रस्टको नाममा रहेको 108 रोपनी जग्गाको हिजो अनुगमन एवं निरीक्षण गरेको छ। सभापति थापासहित समितिका सदस्य देवेन्द्र पौडेल लगायतको टोलीले ट्रस्टको जग्गासहित हनुमन्ती करिडोर, त्यसै गरी भक्तपुर पालिकाद्वारा संचालित कलेज र खोप अस्पतालको निरीक्षण पनि गरेको हो। त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रस्टको जग्गाबारे जानकारी गराउनुहुँदै जग्गा खोप विश्वविद्यालयका लागि दिन माग पनि गर्नुभयो। जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई 5 दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले 5 दिन थुनामा राख्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बहादुर थापाले जानकारी दिनुभयो। गोर्खा मीडिया नेटवर्क प्रणालीका शेरधनी 59 वर्षीय जोशीलाई 10 दिन म्याद थप्न माग गर्दै कास्की प्रहरीले हिजो अदालतमा उपस्थित गराएको थियो। जोशी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसोरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेकपा एकीकृत समाजवादीले पार्टी संगठनको संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने जनाएको छ। पार्टीका विभाग, आयोग लगायतका संरचनालाई पूर्णता दिने र जनवर्गीय संगठनका इन्चार्ज र भौगोलिक इन्चार्जहरूको हेरफेर गर्न लागि पार्टीले जानकारी दिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले जन्मदर्ताको विवरण अनुसार सबैभन्दा बढ़ी जन्मदर्ता गर्नेमा कर्णाली प्रदेश रहेको र सबैभन्दा कम जन्मदर्ता गर्नेमा बागमती प्रदेश रहेको जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा हिजो भएको छलफलमा तथ्याङ्क विभागले नेपालमा 0.5% भन्दा कम जनसंख्या भएको 115 जात जातिको विवरणबारे पनि जानकारी गराएको छ। सरकारले नेपालमा 115 जात जाति अल्पसंख्यक र 47 स्थानीय तहलाई पिछड़िएको क्षेत्रका रूपमा राखेको छ। नेपालमा सबैभन्दा कम जनसंख्या भएको जात जातिमा नुराङ जाति रहेको र उनीहरूको जनसंख्या 36 मात्रै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। साक्षरता दर न्यून भएका 24 जात जाति रहेकोमा सबैभन्दा कम साक्षरता भएकोमा मुसहर, डोम, नटुआ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। पछिल्लो समय एकल परिवारमा बस्नेको संख्या बढ़दै गएको र 2078 सालको जनगणना अनुसार नेपालमा 60% मानिस एकल परिवारमा बसोबास गर्ने रहेको र 40% मात्र संयुक्त परिवारमा बसेको तथ्याङ्कमा देखिएको कार्यालयले समितिलाई जानकारी गराएको छ। बैठकमा सांसदहरूले राज्यका मूल प्रभावमा आउन नसकेका समुदायको पहिचान अझै प्रभावकारी रूपमा हुन नसकेको, विभिन्न जात जातिको साक्षरता हेर्दा सन् 2025 सम्ममा सबैलाई साक्षर बनाउन सक्ने अवस्था नदेखिएको, वास्तविक अल्पसंख्यकले अवसर पाउन नसकेको रहेको, जनगणनामा सही तथ्याङ्क संकलनमा ध्यान दिनुपर्ने लगायतका विषयमा सम्बद्धहरूको ध्यानाकर्षण गराउनुभयो। शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालमा सरूवारोगका बिरामीहरूको चाप बढ़ेको छ। अस्पतालमा सबैभन्दा बढ़ी डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढ़ेको अस्पतालका निर्देशक डाक्टर युवानिधि बसौलाले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो साता बिरामीको चाप अत्यधिक बढ़ेको छ। बिरामीको चापका कारण अस्पतालमा सैयाको अभाव पनि हुन थालेको उहाँले बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि उत्पादनलाई भारतीय बजारसम्म सहज पहुँच दिन सहजीकरणका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा हिजो भएको भेटमा मन्त्री अधिकारीले राजदूत श्रीवास्तवसँग भारतले नेपालको कृषि क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो। दुई देशबीचको सीमा क्षेत्रमा पशुपक्षी रोग नियन्त्रणका लागि सहकारीलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुहुँदै पशुपक्षीमा देखिएका विभिन्न रोगको रोकथाम तथा कृषि उपजको आयात निर्यातका लागि सीमा क्षेत्रमा थप क्वारेन्टाइनको व्यवस्था गर्न आवश्यक रहेको सन्दर्भमा दुई पक्षबीच छलफल भएको थियो। सुदूरपश्चिम प्रदेशसभाको हिजोको बैठकमा प्रदेश सरकारको चालू आर्थिक वर्ष 2081-82 बजेट पारित भएको छ। आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081 सहित समग्र बजेट पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो। यसअघि बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा आर्थिक मामिला मन्त्री थापाले सरकारले सुशासन र आर्थिक पारदर्शिता सहित प्रदेशको समृद्धिका लागि इमानदार भएर बजेट ल्याएको जानकारी दिनुभयो। मन्त्री थापाले बिचौलियाको चलखेलमा बजेट निर्माण नभएको र कसैले बिचौलियाको प्रभावमा परेर बजेट ल्याइएको प्रमाण पेश गरेमा त्यस्तो आयोजना कार्यान्वयन नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपालीहरूको महान पर्व दशैं तिहार नजिकै गर्दा तराईका जिल्लाहरूमा दुर्गा र लक्ष्मीको मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त भएका छन्। माटोबाट निर्मित अस्थायी मूर्तिमा दशैंको घटस्थापना र तिहारको लक्ष्मी पूजाको दिन विशेष पूजा आराधना गर्ने गरिन्छ। कुनै बेला भारतीय क्षेत्रबाट खरिद गरेर ल्याइने मूर्ति अहिले भने स्थानीय कालीगढहरू नै बनाउन थालेको नेपालगंज संवाददाता नवीन गिरीले पठाएको यो रिपोर्टमा उल्लेख छ।
नेपालगंज उपमहानगरपालिका साथ फूलटेक्रा निवासी मूर्तिकार संजय कश्यपलाई दुर्गा भवानीका मूर्ति बनाउन भ्याइ नभ्याइ छ। घर नजिकैको खाली जमीनमा अस्थायी टहरा निर्माण गरेर कश्यपले मूर्ति बनाउने काम गर्दै आउनु भएको छ। घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यति बेला उहाँलाई दिनरात काम गर्नुपर्ने अवस्था छ।
जिन्दगीभर ऐसे काम गरी ऐसे कमाई खाई मूर्ति बनाई ऐसे बिक्री होगा हम लोग ऐसे करेंगे पैसा मिलेगा 20,000, 25,000, 40,000।
नेपालगंज 11 रानी तलाव निवासी सन्दीप कुमार वंशकारको दैनिकी माटोसँग बीच दिनरात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ। सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका सन्दीपको यो पुर्ख्यौली पेसा पनि हो। पहिला घरमा सानो सानो मूर्ति बनाउने सन्दीप हिजो आज भने ठूल्ठूला दुर्गा माता लगायत सबै प्रकारको मूर्ति बनाउन पोख्त हुनुहुन्छ।
रूप पनि अडर्दैछ सानो मूर्ति लागि अब त्यसले पनि बनाइरहेको छ। अहिले त हामीहरूले 20 मूर्ति बनाउन छ, 10 पनि छैन, अब सानो दिनरात गरेर गर्ने सानोदेखि
बाँकेको नेपालगंज र जानकी गाउँपालिकाका आधा दर्जन ठाउँमा 200 बढी मूर्ति बनाउने गरिएको मूर्तिकारहरू बताउँछन्। नवरात्रको बेला मूर्ति बनाउने र बिक्री वितरण गर्ने सिजन हो। पराल, बाँस, माटो, काठ, किला, डोरी मूर्ति बनाउन चाहिने आवश्यक सामान हुन्। मेहनत पनि धेरै छ। एउटा मूर्ति 15,000-90,000 रुपियाँसम्ममा बेच्ने गरेको मूर्तिकारहरू बताउँछन्। मूर्तिकार अंकित मिश्रा:
15,000 स्टार्टिङ छ, अर्डरमा आएपछि मैले 50,000, 60,000, 80,000, 90,000 जति भयो मूर्ति मैले बनाउँछु। मेहनत पनि
दशैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरिएको मूर्तिकारहरू बताउँछन्। कुनै बेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मूर्ति अहिले यहीँका कालीगरले प्रशस्तै बनाउने गरेका छन्, तर मूर्ति सजावटका सामग्री पारीबाटै ल्याउनु पर्ने बाध्यता छ। मूर्तिकार रविन्द्र वंशीकर: सदरमुकाम नेपालगंज सहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दशैंको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने चलन रहेकाले पनि मूर्तिको माग बढ्दै गएको पाइएको छ। दशैंको नवरात्रमा ठाउँ ठाउँमा दुर्गा भवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रूपमा विकास हुँदै गएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
इन्द्रजात्राको अन्तिम दिन हिजो साँझ भक्तपुरको परम्परागत पुलुकिसी अर्थात ऐरावत हात्ती यात्रा सम्पन्न भएको छ। पुलुकिसी जात्रासँगै इन्द्रजात्रा पनि सम्पन्न भएको छ। स्थानीय लाकु लाछे टोलबाट शुरू भएको पुलुकिसी जात्रामा भक्तपुर, बुलुचा, नासमना, वंश गोपाल, इटाछे, दरबार स्क्वायर, भोलाछे, महालक्ष्मी स्थान, थालाछे, गच्छे, त्यसै गरी सूर्यमणि, तचपाल, इनाचो लगायतका स्थानको परिक्रमा गरिएको थियो। अन्त्यमा सुकुल ढोका पुर्याइएको थियो। भक्तपुरको लाकु लाछे टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपड़ाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँड समेत राखी पुलुकिसी तयार पार्ने गर्दछन्। पुलुकिसीलाई 4-4 जनाले बोक्ने र एकजनाले पुलुकिसीभित्र घण्टा बजाएर स्थानीय टौमडीमा रहेको काशी जगन्नाथ भैरवको स्वरूप शक्तिशाली आकाश भैरव मन्दिर अगाडि 3 घुमेर जात्रा प्रारम्भ गर्ने गरिन्छ। देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछे, चोछे, भोलाछे लगायतका दोबाटो र चौबाटोमा धान खुवाउने, दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सूर्यमणिको तलामा पानी खुवाउने प्रचलन रहेको छ। जात्राका क्रममा पुलुकिसीको सुँडले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास छ, जसका कारण पुलुकिसी आउँदा सुँडले छुन्छ कि भनेर मानिसहरू परपर भाग्ने गर्दछन्। सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरी लगायतका मिथिलाञ्चल क्षेत्रमा नहा खा गरेर धार्मिक विधि अनुसार प्रारम्भ गरिएको छ। जानकी भित्ते पात्रमा रहेको मिथिलाञ्चल पञ्चाङ्ग अनुसार मिथिलाञ्चल भरिमा हिजो ओगठन, आज जितिया व्रत र भोलि जितिया व्रत पारण उल्लेख गरिएको छ। तिथिको हेरफेर अनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहाखा विधिबाट शुरू भएको जितिया पर्वमा व्रतालु महिलाहरू दिनभरि आज उपवास बस्ने र भोलि पनि दिनभरि उपवास बसेर पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिनुभयो। जितिया पर्वका लागि नुहाउन जाँदा रौतहटको राजदेवी नगरपालिकाको पोखरीमा डुबेर राजदेवी नगरपालिका वडा नम्बर 8 की 45 वर्षीय गिरिजा देवीको मृत्यु भएको हाम्रा वीरगंज संवाददाताले जनाएका छन्। माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक अर्थात ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षामा 1,19,425 जना उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैत्रमा लिएको नियमित परीक्षामा नन ग्रेडिङ भएका र अनुपस्थित विद्यार्थीहरूलाई पुनः लिइएको परीक्षामा 56.78% उत्तीर्ण भएका छन्। 2,10,321 जनाले परीक्षा दिएकोमा 1,19,425 जना उत्तीर्ण भएको कार्यालयले जनाएको छ। अमेरिकी डलर देखाई 64 लाख रूपियाँ नगद ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका एक घर भई भक्तपुर जगाते भाते ढिकुरे बस्ने 30 वर्षीय साजन भन्ने लालबहादुर घिसिङ, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 3 घर भई भक्तपुर ठिमी बस्ने 20 वर्षीय सुनबहादुर तामाङ र सिन्धुपाल्चोकको 12 विसे नगरपालिका 2 कर्थली घर भई भक्तपुरको सूर्यविनायक कटुञ्जे बस्ने 20 वर्षीय भीमबहादुर तामाङ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुरको संयुक्त प्रहरी टोलीले जड़ीबुटीबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। जुम्लाका 8 स्थानीय तहमध्ये 5 स्थानीय तह साक्षर घोषणा गरिएका छन्। हिमा गाउँपालिका, सिन्जा गाउँपालिका, कनका सुन्दरी गाउँपालिका, पाताराशी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको छ। केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी लेबनानमा हिजो गरेको हवाई आक्रमणमा कम्तीमा 492 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको दावी गरे पनि मृत्यु हुनेमा महिला बालबालिका र स्वास्थ्यकर्मीको संख्या अधिक रहेको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा 100 जना भन्दा बढ़ी महिला र बालबालिका रहेका छन्। आक्रमणमा मारिएका हिजबुल्लाह लड़ाकूहरूको संख्या भने यकिन भएको छैन। घातक तथा लामो दूरीका हतियारको आक्रमणमा 1,000 भन्दा बढ़ी घाइते भएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ़न सक्ने टिप्पणी गरेका छन्। इजरायलले गत असोज 20 हमास विरूद्ध युद्ध शुरू गरे ताकै सबैभन्दा विनाशकारी आक्रमण हिजो गरेको हो। आक्रमणका क्रममा 1,000 मानिस हराइरहेको लेबननका विदेश मन्त्री फिरास अबिदले बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। पछिल्लो घटनाप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। हिजबुल्लाहले भने पछिल्लो घटनाको बदला लिने चेतावनी दिएको छ। श्रीलंका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिशा नायकेले हिजो पद तथा गोपनीयताको शपथ लिनुहुँदै देशको इतिहास पुनर्लेखन गर्ने वाचा गर्नुभएको छ। जापानमा अधिक वर्षाका कारण 6 जनाको मृत्यु भएको छ।
नेपालमा विश्वव्यापी खाद्य सुरक्षा रणनीति र कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजना शुभारम्भ भएको छ। परियोजनाको शुभारम्भ गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागि परेको बताउनुभयो। 2/3 ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकोले त्यसको आधुनिकीकरण आवश्यक भएकोमा मन्त्री अधिकारीले जोड़ दिनुभयो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताउनु भएको छ। सप्तरीको राजविराज स्थित जिल्ला प्रशासन कार्यालयमा सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री चौधरीले आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने बताउनु भएको हो।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही धेरै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सबै प्रदेशमा वर्षा हुने, कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 91%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:54 मिनटमा भयो भने सूर्यास्त भरि साँझ 5:58 मिनटमा हुनेछ। प्रमुख समाचार पुनः एक पटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरलाई सम्बोधन। अतिकम विकसित मुलुकलाई दिगो विकास लक्ष्य प्राप्त गर्न वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई। मानिसका ज्ञान र अनुभव संरक्षणमा साहित्य र संस्कृतिको अहम भूमिका रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई 5 दिन थुनामा राख्न कास्की जिल्ला अदालतको अनुमति र इजरायली आक्रमणमा परि लेबननमा कम्तीमा 492 जनाको मृत्यु, 1,000 बढ़ी घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।